नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल अनलाइन .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं गतिविधिबाट।
जुम्ला जिल्लाको सिन्जा गाउँपालिका वडा नम्बर 2 ज्येष्ठ नागरिकलाई न्यानो कपड़ा र सिरक वितरण गरेको छ। वडाका 210 जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो। वडा नम्बर 2 वडाध्यक्ष तीर्थ बडका अनुसार वडाभित्रका ज्येष्ठ नागरिक, शहीद परिवार, जनयुद्धका घाइते र अपाङ्गता भएका व्यक्तिलाई न्यानो सिरक वितरण गरिएको छ। वडाको 3 लाख बजेटबाट ज्येष्ठ नागरिक, अपाङ्गता र शहीद परिवार घाइते सम्मान कार्यक्रमबाट ती ज्येष्ठ नागरिक लगायतलाई न्यानो कपड़ा र कम्बल वितरण गरिएको हो।
गतिविधिपछि सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ 78 वर्षीय ज्येष्ठ नागरिक शारदा वन्त। उहाँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 2 रहेको तपस्थली वृद्धाश्रमकी अध्यक्ष हुनुहुन्छ। ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि अगाडि बढ्दा आफूलाई खुशी लाग्ने बताउनुहुन्छ उहाँ। त्यस वृद्धाश्रममा एकताका झण्डै 25-30 जनाको हाराहारीमा ज्येष्ठ नागरिकहरू रहनु भएको थियो भने हाल झण्डै 12-15 जना मात्र रहनु भएको छ। यद्यपि ज्येष्ठ नागरिकहरूको सेवामा देखिएको उहाँको जोश र जाँगरमा भने कमी देखिएको छैन। अब हामी सुनाउँदैछौ सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी। संस्थाले गरेका पछिल्ला गतिविधिका साथै त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकका लागि पुर्याइएको योगदानका बारेमा केन्द्रित रहेको छ।
हजुर, चाहिँ कति वर्षको हुनुभयो अहिले?
78 भएमा।
78 वर्षको हुनुभयो? 78 वर्षको हुनुभयो। समाज सेवा गर्दै हुनुहुन्छ?
गरिरहेछु।
समाज सेवा गर्नुपर्छ भनेर तपाईँलाई केले ऊर्जा दिन्छ?
मैले यति वर्ष काम गर्दाखेरि र यो चाहिँ मान्छेको भित्रैबाट आउनु पर्ने रहेछ र मलाई चाहिँ नि पहिलेदेखि नै अलिकति कसैलाई मद्दत गर्ने, कसैको केही देखियो भने, अब साथीहरूमा पनि हामी पर्दाखेरि पनि केही भयो भने ए मलाई भन न भनेर म अनि सबैले भन्छ, त्यस्तो बानी थियो। अनि त्यसैबाट हो कि के हो, मेन चाहिँ नि मैले फुर्सद पाएँ। बच्चाहरू 3 आफ्नो आफ्नो स्टरको राम्रो पढ्यो तिनीहरूले, मलाई कुनै पनि तिनीहरूले त्यो दिएन। अनि म त्यो समयमा अलिकति प्रोडक्टिभ काम, बच्चादेखि बिजनेस हेरे पनि मलाई त्यसमा इन्ट्रेस्ट छैन कि। अनि म चाहिँ नि जे एउटा बनाए पनि बाँड्न मन लाग्छ पहिले। त्यही भएर होला म अलिकति सेवामै मेरो मन छ। हामी गृहिणीहरूले गर्न सक्ने पनि यही हो भनेर हामी पहिले चाहिँ नि 9-10 जति जम्मा भयौँ। धेरै जसो हाम्रो बालोटारकै हाउसवाइफहरूबाटै भएको हो, अलिकति एडुकेट हाउसवाइफ हुँदाखेरि हामी सञ्चालन गर्यौँ। पहिलेको अध्यक्ष भारत शर्माको घरबाट हामी सुरु गर्यौँ।
तपाईँहरूले अहिले संस्था चलाइरहनु भएको?
चलाइरहेको छु।
संस्थाको परिचय दिनु न।
तपस्थली भनेर राखेको छु, आश्रमको तपस्या जस्तै। त्यहाँ गइसकेपछि आउनेलाई पनि बस्नेलाई पनि भान होस् भनेर तपस्थली वृद्धाश्रम भनेर नाउँ राखेर हामीले चाहिँ नि सञ्चालन गर्यौँ। पहिले चाहिँ 3 सुरु गरेको, हाम्रो अध्यक्षज्यूकै घरबाट सुरु गरेका थियौँ। अनि त्यसपछि चाहिँ हामी चपल्लीमा एउटा यस्तै गरेर धेरै ठाउँमा हामीले माग्यौँ गर्यौँ, तर त्यो बेला त आफूले किन्न सक्ने हाम्रो क्षमता छैन। हामीलाई त्यहीँकै मान्छेहरूले खाली ठाउँमा यहाँ गर नि त भनेर भयो। हुन त त्यो बेला प्रशस्तै जग्गा थियो, 5 रोपनी भने कम होइन। पछि चाहिँ नि अब यही हो पाँच रोपनी जग्गामा हामी गरेको देखेर होला अथवा उहाँहरूलाई पनि चाहे अहिले क्लब खोल्नु भएको छ वडामा आधी चाहिँ क्लब गरेछ अनि आधी चाहिँ हामी 7-2 रोपनीमा हामीले खोलिराखेका छौँ
बुढा नीलकण्ठ नगरपालिकाभित्र हजुरहरूले यो तपस्थली वृद्धाश्रम के उद्देश्यले स्थापना गर्नुभएको थियो
अलिकति अब उमेर भएपछि मान्छेको जन्मेपछि अलिकति सबैलाई त्यो त मानवीय अधिकारै हो अलि आनन्द पाउनु पर्ने दुःख मन बस्नु नपाउने हामीले चाहिँ नि अब यो वृद्ध भएपछि त केही न केही त उसलाई अपुग्ने होला जसलाई पनि त्यसमा चाहिँ नि हामीले केही सहयोग गर्न सक्छ कि झन् आर्थिक पनि त्यही भयो घरबाट पनि हेला भएकोहरू भयो तिनीहरूलाई जति उनीहरूको आयु बाँकी छ त्यो आयु बाँकी टाइमलाई चाहिँ नि हामीले सन्तुष्टि साथ बिताउन पाउनु पर्ने मौलिक अधिकारै भयो नि त्योलाई चाहिँ नि हामी अलिकति हाँसी खुसी गरेर बिताउन पाओस् भनेर हाम्रो मुख्य ध्येय त्यही हो सन्तुष्टि वृद्धहरूलाई सन्तुष्टि अनि त्यहाँ आउनेहरूलाई प्रोत्साहन होस् ए यिनीहरूले यस्तो राम्रो गरेछ भन्ने भाव होस् भनेर चाहिँ नि हामीले सकेसम्म वातावरण र त्यो मिलाउनलाई नै खोलेको हो
कहिले स्थापना गर्नुभएको
हामीले 48 सालमा स्थापना गरेको 2048 अनि सबै समाज कल्याण परिषद छ नि हाम्रो यताउता सबै मिलाउँदाखेरि हाम्रो आवेदन चाहिँ 49 सुरु गरेको
जुन उद्देश्यले तपाईँहरूले स्थापना गर्नुभएको थियो त्यो बेला जुन सोच थियो तपाईँहरूको अहिले आउँदाखेरि त्यति बेलाको सोच र अहिले यो भइरहेको गतिविधिहरूमा मेल खाइरहेछ
मेलै खाइरहेछ चलिरहेछ नि किनभने हामी फाउन्डर मेम्बरहरू नै हामी संलग्न छौँ अहिलेसम्म यदि त्यो नभएको भए त सायद हुँदैन होला नि हाम्रो टिम वर्क राम्रो छ कि त्यही भएर हो
अहिले पछिल्लो समयमा के गतिविधिहरू गर्दै हुनुहुन्छ
हामीले अब इन्टरनेसनल वृद्ध छ नि असोज 21 कि असोज 30 मैले डेट त भ्याट भएन प्रोग्राममा बोलायो भने हामी लगेर हामी त्यो पनि मान्ने गरेका छौँ एल्जमाइरको टुसमा पनि हामी त्यही गर्छौँ अरू चाहिने त्यो कार्यक्रमहरू हामी लायन्स क्लबबाट रोटरी क्लबबाट त्यहाँ आउँछ मेन चाहिँ तिनीहरूलाई चाहिँ हाम्रो ठुलो पूजा कोठी छ त्यहाँ भजन गराएर महिनाको एकचोटि त हामी संक्रान्तिमा त्यहाँ पूजा गर्ने भजन गर्ने त्यसको बीचमा अब हामी नेपालमा त धेरै पर्वहरू छ नि वृद्धहरूलाई मन लाग्ने त्यही हो त्यही भएर हामी आफू पनि गर्छौँ र बाहिरबाट आएकोहरूलाई पनि हामी स्वागत गरेर उहाँहरूले पनि तपाईँहरू कहाँ यस्तो छ यो कार्यक्रम गर्न दिनुहुन्छ भन्छ हुन्छ हामी चाहिँ कोरोनाको पहिले त हामी जति आए पनि स्वागत गर्थे कोरोना पछि चाहिँ 20-25 जना भन्दा बढीलाई चाहिँ हामी त्यो गर्दैनौँ आउनेहरूलाई त्यति माथि लिमिट
एक छुट्टीमा 20-25 जना भन्दा बढी त्यति संख्यामा आउनुभयो भने चाहिँ गर्नुहुन्न
त्यतिलाई चाहिँ हामीले ठाउँ त हामी कहाँ छ तर चाहिँ नि अब अलिकति हेल्थको पनि हेर्नु पर्यो नि भनेर सबैजना अनि त्यस्तो अलिकति रेस्ट्रिक्सन गरेका छौँ
कति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ
अहिलेलाई हाम्रो 12 तिनीहरूलाई हेरचाह गर्नलाई लुगा धुन आउने अनि गाई हेर्ने अनि राति सुत्नेलाई एकजना त्यो गरेर 3 त्यहाँ छ अनि एउटा चाहिँ नि हाम्रो परिवारै राखेको छौँ हामीले कुकलाई भान्सेलाई भान्सेको परिवार उसको बच्चाहरूलाई पढाइदिए पहिले त तीकै वृद्धहरूलाई सक्ने अब हामीले त प्रोभाइड गर्न सक्दैन त्यही भएर चाहिँ सक्नेलाई सक्ने पूजाको इन्ट्रेस्टलाई पूजाको भण्डार गर्न सक्ने भण्डार पकाउन सक्नेले पकाउन गर्थ्यौँ अहिले चाहिँ नि भयो 10 जति भयो हामीले चाहिँ अब अलिकति सक्षम भए सबैले सहयोग गरेर अनि हामीले चाहिँ भान्से राखेर भान्सेको बच्चालाई पढाइदिए र त्यो पनि त्यो हस्बेन्ड चाहिँ राति काम गर्छ राति त्यहीँ बस्छ दिउँसो काम गर्न जान्छ त्यस्तो गरेर चाहिँ राखेको छ
गाई पनि पाल्नु भएको छ
गाई छ गाई भएकोले नि त्यहाँ वृद्धहरूलाई पनि इन्ट्रेस्ट छ किनभने अब जसलाई पनि अनि र आउनेहरूलाई पनि हाम्रो सनातन धर्ममा त्योमा गाई भयो भने त्यो भयो भने त त्यहाँको वातावरण नै शुद्ध राम्रो छ कि त्यही भएर
दुहुनो गाई छ
दुहुनो गाई पहिले त हामीले घिउ पनि त्यहीँकै त्यो तिनीहरूलाई सदस्यहरूमा पनि हामी वितरण गर्थ्यौँ कि वितरण मतलब बेच्थे र त्यसको चाहिने गाईलाई नै दाना किन्ने एउटा अलग्गै हामीले फर्म त्यो गरेका छौँ बैङ्कमा अनि त्यहाँ जति आमदानी हुन्छ त्यो बैङ्कमा राखिदिन्छौँ हामी
कति गाई छन् अहिले
अहिले त 2 मात्रै छ पहिले त 4-5 पनि भयो
यो सबै तपाईँहरूले गर्नुभएको कामको लागि त आर्थिकसँग पनि जोडिएको छ
आर्थिक त मुख्य त आर्थिकै त हो नि, मन मात्रै भएर त हुँदैन नि। त्यही मैले भने नि, हामी पहिले अलिकति दिल खोलेर गर्न सक्नेहरूमा त्यही हामी जम्मा भएकै जस्तो लाग्छ पहिले, किनभने त्यहाँको जुन घर बनाएको छौँ हामी सदस्यहरूले आफ्नै पैसाले घर बनाएको, सानो एउटा अफिस बनाएको छ हामीले, बाथरुम एउटा किचन एउटा गरेर, अनि त्यसबाट चाहिँ नि दाताहरू हामीले बनाएकोले हो कि अब त्यो ठाउँ त्यस्तो भएर हो कि दाताहरूबाट कसैले एउटा कोठा बनाइदिन्छु भन्यो, यो कसैले के गरिदिन्छु भन्यो, तीन चारवटा त दाताहरू, 60 कोठा छ हाम्रो अहिले, त्यही दाताहरूबाटै भएको हो सबै।
अहिले चाहिँ के छ स्रोत, कसरी चलाउनुहुन्छ?
अब चलाउन त हामीलाई त्यहाँ दाताहरू आउने, अब जस्तो कि सम्पर्क भन्नु पर्यो नि मेरोमा, ए तिम्रो वृद्धाश्रम छ होइन भने उसले ल यसो भने मलाई त यस्तो पानी चाहिरहेको छ भने ट्याङ्की ल्याइदिन्छु, कसैले त्यो वाटर ट्याङ्क पनि खनिदिनेहरू छ, दाताहरूबाटै चलिरहेको हो।
स्थानीय सरकार, संघीय सरकार, प्रदेश सरकार के छ उहाँहरूसँग?
स्थानीय सरकार, प्रदेश सरकार भन्दा पनि हामीलाई पहिले चाहिँ समाज कल्याण परिषदबाट, मैले भने नि म होम साइन्सको टिचर भएर पहिले तीनजना हुँदाखेरि अरू पनि त्यो भन्दाखेरि, अनि त्यहाँ चाहिँ सिलाइ यस्तो उस्तो गर्दाखेरि प्रौद्र सिलाइको खोल्यौँ मैले, त्यो तीन महिना खोलेर त्यसबाट पनि अलिकति आर्थिक हामीले जम्मा गर्यौँ, अनि त्यहाँबाट चाहिँ पहिले एकचोटि साहना प्रधान सम्पत्ति महिला त्यो हुँदाखेरि हामीलाई 90,000 दिनुभएको छ, त्योभन्दा पछि हामीले लङ प्रोसेस त्यो हामी यता र उता नवीकरण यसो उसो गर्दाखेरि नि हामीलाई पहिले त अहिले माथि 4 मात्रै भयो हामीले अफिस एसिस्टेन्ट राख्न सकेको, त्यो आफूरी बुढीहरू दौडा दौडा यसो उसो गर्नु पर्दाखेरि हामीले बाहिरबाटै ल्याउनु भन्दा दाताहरूबाटै जम्मा भयो, कसैले गाई ल्याइदियो, गाई ल्याइदिएपछि अनि गाई ल्याइदिनेलाई गाई कसैले दियो भने हामीले चाहिँ गाई माथि दिएर के गर्ने, यसलाई कहाँ राख्ने, कसो राख्ने, होइन होइन मैले वर्ष दिनको पराल पनि किनिदिन्छु भन्यो, कसैले के गर्छु भन्यो, अनि त्यसैबाट हामी दाताहरूबाटै चलेको, अनि हामीले त्यति कोसिस पनि गरेनौँ नानी भएको कुरालाई, किनभने हामीलाई त्यो आफ्नो म्यान पावर पनि कम छ, हामी चाहिँ यो महिलाहरू राख्ने महिलाहरूबाटै सञ्चालन गरेको सबै अहिलेसम्म महिलाहरू हो, दाताहरू त महिला मात्रै होइन है, पुरुषहरू पनि पुरुषहरू धेरै नै छन् अहिलेलाई चाहिँ हाम्रो कामको सन्तुष्टि भएर होला सायद, हामीले चाहिँ केटा मान्छेलाई आजीवन सदस्य त्यो गरेर लिएको छैन।
त्यहाँ बसिरहनु भएका जति पनि ज्येष्ठजनहरू हुनुहुन्छ उहाँहरू महिला नै,
महिला नै हो, हामीले पहिले 3 जति हामीले पुरुषहरू राख्यौँ, तर हामीले चाहिँ सेक्युरिटी दिन सकेनौँ कि दुई जेन्डर भएपछि अलिकति गाह्रो हुँदो रहेछ, अनि हामी चाहिँ सजिलै गर्ने भनेर उहाँहरूले चाहिँ जहाँ जहाँबाट आएको त्यहीँ पठाइदिउँ, हाम्रो मुख ध्येय चाहिँ नि अब महिलाहरूले नि महिला राख्ने, महिलाले नि सञ्चालन गर्ने, महिलाबाटै काम लिने कि मुख्य ध्येय नि त्यही हो।
उहाँहरूले कसरी दिन बिताउनुहुन्छ, दैनिकी कसरी चल्छ?
दैनिकी त उहाँहरू अब उठ्न साथै अलिकति अब आफ्नो नित्य काम त गर्नै पर्छ, नसक्नेहरूलाई उहाँहरूले नि हेल्प गर्छ, कोही दुईजना जति चाहिँ नि अब बाथरुम लगिदिनु पर्ने यस्तोहरू पनि छ, हामीले चाहिँ नि त्यो जुन सुत्ने त्यहाँ एउटा सुत्ने राखेका छौँ, सुत्ने मान्छेले उनीहरूलाई पर्यो भने तिनीहरूलाई लगेर गर्छ, अनि त्यसपछि चाहिँ ती हाम्रो ग्राउन्डमा पनि घुम्ने ठाउँ छ, अनि अलि एक्सर्साइज गर्छ, त्यहाँ एक्सर्साइज गरेपछि अब कोही फुल टिप्न जान्छ, कोही के गर्छ पूजा पाठ गर्यो, एक ग्रुप पूजा पाठ गर्यो, एक ग्रुप भान्साको कामतिर लाग्छ, बारीमा तरकारीहरू केलाउने, तरकारी टिप्ने त्यो गर्छ, अनि तिनीहरूलाई चाहिँ चाँदै खानु पर्यो,
ए तरकारी पनि फलाउनुहुन्छ
साढे दुईवटा पनि जग्गा के गर्ने त मल पनि गोठ ती छँदैछ, पानी छ, काम छ, अनि फेरि तिनीहरू सबै धेरै जसै ग्रामीण अब काम गरेकैहरू भयो, अनि त्यसैले उनीहरू आफू आफै हामीले खालि गोड्ने र लगाउँदाखेरि त्यस्तोलाई मात्रै हामी अरू काम लगाउँछौँ, सकेसम्म उनीहरूले नै गर्छन्।
त्यति भएपछि उहाँहरू व्यस्त पनि
व्यस्त पनि भयो, हेल्थलाई पनि राम्रो, एकताका त उनीहरूले यो मैले रोपेको भनेर चपरी चपरी बनाएर हामीलाई कोसाली दिनलाई उनीहरूलाई गर्नलाई त्यो गर्छ कि।
कहाँ कहाँबाट आउनु भएको नि उहाँहरू? यो काठमाडौँ
होइन, काठमाडौँको माथि छैन, बाहिरको पनि छ,
काठमाडौँ उपत्यकाको पनि हुनुहुन्छ र बाहिरको पनि हुनुहुन्छ,
तनहुँतिरको पनि छ, धेरैतिर छ।
उहाँहरूको कोही आफन्त भेट्न आउनुहुन्छ?
आउँछ, अब त्यही हो बस्दाखेरि चाहिँ कोही छैन हुन्छ होइन, दुःखै देखाएर आउँछ, जस्तो घरमा काम गर्नेहरू पनि त्यस्तै त हो नि, दुःख देखाएर आउँछ त्यो हुन्छ, जब त्यहाँ बसेको यसो उसो भने मेरो यो मामाको छोरी मामाको छोरा यस्तो उसो गर टाढाको तर नजिकको छोरा छोरी भएको हामीले राखेको छैन, 60 नागेको छोरा छोरी कोही नभएको आर्थिक कमजोर मेयर र वडाबाट यिनीहरू कोही छैन भन्ने सिफारिस चाहिँ चाहिन्छ हाम्रो फर्ममै त्यस्तै छ।
कतिजनासम्म राख्ने क्षमता छ हजुर?
क्षमता त हाम्रो 20 जति छ, तर हाम्रो मुख्य ध्येय चाहिँ नि तिनीहरूको स्वास्थ्य र सफाई स्वास्थ्य र त्यो भएकोले हामीले जतिजना छ तिनीहरूलाई आनन्द दिने अनि तिनीहरूको स्वास्थ्यलाई चाहिँ नि राम्रोसँग हेरचाह गर्न सक्ने भएकोले अहिले 12 यसपालि चाहिँ 2 बित्यो नभए 15 थियो, एकताको त 25 पनि भइसक्यो हो। अब त्यो बेला पनि त्यस्तै भयो, 20-25 भन्दा बढी हामीले राख्ने विचार छैन हामीलाई, किनभने अब यो ठुलो संस्था मात्रै गरेर हेर्न सकेन भने राम्रो लाग्दैन हामीलाई नै। अनि जति आफ्नै हामीले गर्न सक्ने क्षमता छ त्योभन्दा बढी हामीले विचार पनि गरेनौँ, कोसिस पनि गरेनौँ धेरै राखेर धेरै देखाउनु पनि।
उहाँहरूको बेला बेला स्वास्थ्य जाँच गराउनुहुन्छ?
गर्छौँ, हामीले डाक्टर राखेको छौँ, त्यही स्वास्थ्य केन्द्र पनि छ, जान सक्ने स्वास्थ्य केन्द्रमा पनि महिनाको 1-2 जान्छन्। अहिले हाम्रो त्यहाँ अफिस एसिस्टेन्ट भएकोले उहाँले लगाउनुहुन्छ। बाहिरबाट आउने हेल्थ क्याम्पहरू तिनीहरू आउनु त आउनुहुन्छ, तर हामी अहिलेदेखि त्यति हामी प्रोत्साहन नदेऊ जस्तो भइसक्यो, किनभने उहाँहरूको पनि एउटा मोटिभले आउँछ तर हामीलाई पूरा हुँदैन कि, किनभने औषधि थुप्रो दिएर जान्छ त्यो औषधि युजै हुँदैन। अब त्यो युज नहुने औषधि राख्दाखेरि त्यो हामीलाई पनि टाउको दुखाए, र अब त्यहाँ एकजना बिरामी भएपछि वृद्ध भने बच्चाहरू जस्तै हो, एउटालाई डाक्टर कहाँ लगेर औषधि दियो भने मलाई पनि किन नदिएको, मलाई यो दुखिरहेछ उसलाई ऊ दुखिरहेछ त लाइन आउँछ कसलाई के। त्यसैले हामीले के गरेका छौँ त्यस्तो भन्नेहरूलाई चाहिँ इन जनरल बी कम्प्लेक्स दिएर पनि सन्तुष्ट गर्नुको लागि त्यो त हामीले दिनै सक्छ नि, गरेर फिक्स यस्तो यो खानुपर्छ के भनेर गरेर गरेका छौँ। तर ती त्यहाँ डाक्टर साहब हुनुहुन्छ हाम्रो बाहिर, हामीले केही पारिश्रमिक दिन्छु तर उहाँले सहुलियत दिनुहुन्छ हामीलाई, तर पुरा लिनुहुन्न उहाँले पनि लिनुहुन्न हामीले पनि, उहाँले पहिले फ्री नै गर्ने भन्ने जस्तो कुरा गर्नुभएको थियो हामी फ्री लिनौँ भने, स्वास्थ्य भन्ने कुरा चाहिँ फ्री लिनु हुँदैन, हामीले जति सक्छौँ त्यति दिन्छु भन्दाखेरि हामीले जति दिन्छु उहाँ चित्त बुझ्छ, तर औषध चाहिँ किन्छु उहाँको पसल पनि छ औषधिहरू तिनीहरू त्यही किनिदिन्छु।
तपस्थले वृद्धाश्रममा बसिरहनु भएका जति ज्येष्ठजनहरू हुनुहुन्छ उहाँहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ तपाईँहरूलाई?
हामीले भन्दाखेरि त हामीले त राम्रो पनि राम्रै छ तिनीहरूले है, अब उनीहरूको नपुग्दा अलिअलि हुन्छ जरुर पनि, तर चाहिने उनीहरूले धेरै जसो उनीहरू सन्तुष्टै छ, बरु यस्तै छ भने अब यहाँबाट कोही चाहिने त्यहाँ भिजिट गरेर सोच्नु भयो भने धेरै राम्रो हुन्छ कि, किनभने उनीहरूले के भन्छ भने हामीलाई त यहाँ अब भन्ने कुरा र उनीहरूले यो त एकदमै आनन्दको ठाउँ, यहाँ आयो भने त हामीलाई सबै यी कुरा पुगेको छ भनेर भनेको सुन्छु र भन्छ पनि। एकजना लक्ष्मी तामाङ त पुगिसक्यो 20 जति नै त्यहाँ भइसक्यो र 84 पनि कट्यो, 84 पूजा पनि हामीले गरिदियौँ त्यहाँ, त्यस भएर चाहिँ ऊ अलिक सक्षम पनि छ, उसले डिपोजिट पनि अलिक राखेको छ।
कति वर्षसम्मको हुनुहुन्छ उहाँहरू?
84-85 एकजना छ, अर्को चाहिँ नि हामी 60 छ। कोही त्यस्तै आपटै परेर घरमा त हेला भएर है, अब घर भनेको दुला भएको हामीले नराख्नु खोज्दाखेरि पनि, तर उनीहरूलाई काम दिएर हामी पूजा कोठीको काम गराएर अनि ती सेवामा राखेर राखे पनि छु। एकजना आमा चाहिँ त्यस्तो हुनुहुन्छ, अहिले त 65 पनि पुगिसक्यो, 5-6 भयो, त्यस्तो आपत परेकोलाई त अब त्यो पनि मानवताको त्यसैले गर्दाखेरि अब त्यो वृद्ध पनि भइहाल्यो।
कतिपय ज्येष्ठजनहरू त सामाजिक सुरक्षा भत्ता लिइरहनु भएको होला,
कसो छ भने सामाजिक नभएकोहरू नागरिकता नभएकोहरूलाई त पाउँदैन, त्यही हामीले चाहिने गभर्मेन्टमा त्यसमा चाहिने जहिले पनि जुन कार्यक्रममा गए पनि एउटै बोल्ने छ भने
नागरिकता नै नहुनु भएको पनि हुनुहुन्छ
छ। अब न त्यो पहिले अब त्यस्तो बुढीमा अब नागरिकता लिनुपर्छ भन्ने भावनै हुँदैन, गाउँ अब घरबाट छोडेको घरबाट त्यो भएको फेरि अब धेरै जसो घरमा काम गरेर आएको मान्छेहरूलाई त कसले लिइदिन्छ र, एकजना त पछि उहाँको मालिक त्यसको मालिक आएर गोर्खासम्म पनि लगेर गर्दा यो त यहाँको ती गोर्खामा जन्मेको बच्चालाई ती कहिले नागरिकता दिनु मानेन कि, थाहै छैन भनेदेखि उसको कोही पनि छैन नि त, अनि कोही नभएकोहरूलाई त त्यस्तो पनि गाह्रो हुँदो रहेछ। अनि हामीले चाहिने जुन कार्यक्रममा जुन त्यसमा पनि एउटै भन्ने के छ भने नागरिकता उनीहरू पनि त हाम्रो देशको सदस्य हो नि त, देशको नागरिक हो नि, उनीहरूलाई नागरिकता नभए पनि अब वडाबाट गर्ने हो कि कहाँबाट गर्ने हो एउटा सहुलियत त हुनु पर्यो। अब उनीहरूले नागरिकता लिएर आउँछ, 4-5 नागरिकता लिएर आउँछ, 5-6 त्यहाँ त्यस्तो नभएको छ, उहाँहरूको त त्यस्तो पैसा आउँछ भनेर अनि हामीले फकाउनु पर्ने हुन्छ कि सबैको त्यस्तो हुँदैन तपाईँहरूलाई पनि हामीले यस्तो यस्तो गरिरहेको छु नि भनेर चाहिँ भन्नु पर्ने हुन्छ कि
चार पाँचजना
पनि बढी नै होला
भनेपछि उहाँहरूले अब एकजनाको समस्या त भन्नुभयो होइन अब अरू चाहिँ के रहेछ कस्तो कस्तो के कारणले उहाँहरू नागरिकता लिनबाट वञ्चित हुनुभएको रहेछ
होइन त्यसो नि अब एउटा चाहिँ नि अनएडुकेसन नै हो अब त्यो अनाथ भनेको कसैले जिम्मा नलिएर त अनाथ भयो नि त अब त्यो मान्छे कसै कहाँ काम गर्ने राख्यो काम गर्नेलाई पनि त्यो पनि त एडुकेसनै होला नि राखिदिने मान्छेले पनि यसको नागरिकता लिइदिनुपर्छ है भन्ने भावना नभएर त नभएको होला नि त्यो बुढी भइसकेपछि उनीले एभोइड गरेर हामीले ल्याएको त्यो एभोइड गर्नेहरूलाई हामीले भन्दा खै थाहै छैन यहाँ भन्छ उसको घर हामीले त्यतिकै राख्यौँ भनेर भन्ने छ कोही त्यस्तो गरेर मेरो विचारमा त एडुकेसनकै कमी हाम्रो समाजमा एडुकेसनकै कमीबाट नागरिकता भन्ने केही थाहा हुँदैन तिनीहरूलाई त्यो गाह्रो भएको छ कि
जति पनि हुनुहुन्छ वृद्धामाहरू त्यहाँ उहाँहरूको कोही नभएर पत्ता नलागेर त्यो अरू मार्फत चाहिँ आइपुग्नु भएको अब उहाँहरूले नागरिकता लिने कुरा त भएन पहिला थाहा भएन कानुनी प्रक्रिया कसरी
जानेको छैन अब फेरि अहिले कानुनी प्रक्रिया जाने पनि कसलाई भन्न जाने त्यहाँ कसले जिम्मा लिनु त पर्यो नि तैपनि हामीले अब हाम्रो वृद्धासम्म आइसकेपछि हामीले त्यो खोजिरहेको जहाँ पनि हामी हरेक त्यो सभामा पनि हामी यही राख्छौँ कि तिनीहरूलाई चाहिँ कुनै व्यवस्था गर्नु पर्यो तर यो चाहिँ नि हाम्रो वृद्धासम्म मात्रै होइन रहेछ अरूमा पनि त्यस्तै छ रहेछ यो चाहिँ एडुकेसनकै गभर्मेन्ट भनौँ कि के भन्ने अब तर चाहिँ एडुकेसनै कम यो पनि हाम्रै मान्छे हो हाम्रो देशको मान्छे हो भन्ने चाहिँ त्यही भावना नभए हो कि जस्तो लाग्छ मेरो भित्री मनमा
अरू केही थप विषय भन्न मन लागेको कार्यक्रम ज्येष्ठ नागरिकबाट
हामीले गरिरहे जस्तै अरू पनि यस्तै सानसानै भए पनि दुई चारजना महिलाहरूले दुई चारजना हाउस वाइफहरूले त यस्तो गर्न सक्यो भने हामी भन्दा सक्षमहरूले खालि ठुलो नाउँको लागि मात्रै होइन कि कसैलाई यस्तो सुविधा दिएर पनि सानो बर आफूले जति ह्यान्डल गर्न सक्छ त्यस्तो भयो भने सायद समाजमा चाहिँ अलि उन्नति हुन्छ कि अथवा दुखीहरू कम हुन्छ कि जस्तो लाग्छ मलाई त्यो सयजना दुई सयजना अब हुन त अहिले नभएको पनि होइन अस्ति माथि हामी मानव अधिकारको त्यसमा गयौँ कस्तो कस्तो मान्छेलाई पनि ल्याएर लगेको छ गरेको छ त्यो बल्क बल्कमा गर्नुभन्दा पनि सानोमा भए सजिलो हुन्छ कि आफ्नो पनि हुन्छ कि जस्तो स्पेसली मेरो आफ्नो भित्री मनमा चाहिँ सेल्फ मलाई त्यस्तो लाग्छ कि किनभने मलाई चाहिने अब आफूलाई त मलाई के माग्नु पर्दैन जब वृद्धाश्रमलाई भनेर माग्दाखेरि मलाई लाजै छैन कि ए मेरो वृद्धाश्रम यस्तो गरिरहेको छु कि तिमीहरूले मदत गर्ने होइन भनेर म माग्न सक्छु कि त्यस्तो जस्तो लाग्छ कि मलाई
संस्थामा कतिजना सदस्य हुनुहुन्छ
आज पनि त हाम्रो 250 जना भइसक्यो
सञ्चालक
समितिमा हाम्रो 11 जना हो
सबैजना सक्रिय रूपमा लागिरहनु भएको छ
हामी पालो पालो गर्छौँ हामी 3-4 जना चाहिँ हामी जहिले पनि त्यो गर्छौँ अनि केही हप्ताको 2-2 जना हामीले पालो जस्तो गरेर जसो भान्साको यसो राशनको हेरचाह गर्ने यसो उसो गरिरहेको छौँ र हामीले फेरि त्यो वृद्धाश्रममा आएको सामान पनि हामी बाहिर पनि वितरण गर्छौँ कोभिडको टाइममा हामी यो हाम्रो वृद्धाश्रममा मात्रै हो कि अरू ठाउँमा हो त्यो त मलाई थाहा छैन तर चाहिँ हाम्रो वृद्धाश्रममा किन हो चामल र लुगा यति प्रशस्त छ कि हामीले पहिले कोभिडको टाइममा तुन्डीखेलमा फ्री खाना खुवाउँदाखेरि त्यहाँ हामीले चामल पठाइदियौँ करिब 50-60 बोरा जति त्यहाँ पठाइदियौँ अस्ति हामी बाढी पीडितमा पनि हामीले पठाइदियौँ अनि रिमा वृद्धाश्रम भन्ने एउटा छ त्यहाँ पनि हामी बरोबर पठाउँछौँ अर्को चाहिने हाम्रो बिहानी सोसियल भेन्चर छ त्यहाँ हामी आबद्ध छौँ त्यहाँ हाम्रो 8 वृद्धाश्रमबाट हामी एक्सचेन्ज गर्छौँ उनीहरू कहाँ बढी भएको हामी कहाँ बढी भएको उनीहरू कहाँ गरेर उहाँबाट हामीलाई चाहिने वासिङ मेसिन पाएछ हामीले पनि हामी कहाँबाट भएको लुगाहरू यो खानाहरू हामीले पठाउँछौँ त्यसो गरेर एक्सचेन्ज प्रोग्राम भन्नु पर्यो त्यो पनि सञ्चालन गरेको छ
तपाईँ 78 वर्ष हुनुहुन्छ यो उमेरमा लागिरहनु भएको छ समाज सेवामै परिवारमा को हुनुहुन्छ परिवारले कसरी कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ तपाईँलाई
मेरो परिवारमा त के पनि प्रब्लम छैन अहिले त म सिङ्गल छु मेरो हस्बेन्ड हुँदाखेरि पनि उहाँ पर्सनल्ली उहाँ आउनुहुन्न उहाँ इन्जिनियर हो, उहाँ एकदम बिजी हुनुहुन्थ्यो. त्यो त मुख्य मान्छेलाई प्रोत्साहन भनेको घरै हो. र मेरो बच्चाहरू पनि, मेरो एकजना डाक्टर, एकजना इन्जिनियर, एकजना पिएचडी डाक्टर, तिनीहरू आफै सक्षम छ. अझ म केही गरेर बस्यो भने अलिक बोर जस्तो भयो, तपाईँको वृद्धाश्रम जानु बेला भएको छैन, जानु न, गाडी छैन, यो छैन गरे तिनीहरू खोज्छ कि. उनीहरूकोमा पनि एउटा, मैले त्यही भएर मैले एडुकेसनलाई जोड दिएको. एडुकेसनले मान्छेलाई त्यो मात्रै होइन एलर्ट गर्दो रहेछ. कोही मान्छेको स्टडी गर्नलाई एकदम सजिलो हुँदो रहेछ कि, मलाई त्यस्तो लाग्छ. परिवारबाट एकदम सहयोग छ मलाई.
त्यही भएर त अहिलेसम्म यो काम गरिरहनु भएको छ.
यो काम त मलाई काम जस्तै लाग्दैन, रमाइलो लाग्छ.
यसरी नै तपाईँहरूले काम गरिरहँदा, अथवा काम नै भनौँ न, यो पनि एउटा, कतिपय व्यक्तिहरू त अब त्यतिकै समाजसेवा गर्न,
मैले यसो गर्न सकेको पनि मेरो टिम एकदमै राम्रो छ. अहिलेको मेरो टिममा मेरो बहिनीहरू सबभन्दा एजेड त मै छु. अनि म त्यहाँ मैले के गरौँ भने उहाँले सबै हेल्प गरिदिनुहुन्छ. म अगाडि बस्ने र मैले अब आफूले सक्ने सहयोग म गर्ने, अरू चाहिँ मेरो फिजिकल्ली सहयोग मलाई गराउन चाहँदैन उहाँहरूले कि. हाम्रो टिम एकदमै राम्रो छ.
यो अलिकति पाको उमेर भएपछि हाम्रो समाजले कस्तो खालको दृष्टिकोण राख्दो रहेछ?
अहिलेसम्म त मलाई त्यस्तो भएको छैन. मेरो किन हो कुनै मलाई थाहा छैन. म अलिकति एभरेज मिडल क्लासको हो म, त्यही भएर मलाई क्रेजी पनि छैन. म त्यस्तो धेरै भएकोमा सन्तुष्ट छु. अब घर पनि त्यस्तै, बच्चा बेलादेखि मलाई अपुग भन्ने छैन, सायद त्यो पनि होला.
यो खुसी हुन चाहिँ के गर्नु पर्दो रहेछ?
एउटा चाहिँ नि कम्पिटिसनमा नजाने, सबभन्दा उसको यस्तो मेरो यस्तो भनेर कहिले मनमा नलिनु. मैले मेरो बच्चाहरूलाई पनि सिकाउने त्यही हो, र मैले मेरो बच्चाहरूमा अब हामी कहाँ काम गर्ने भए पनि म पसल जाँदाखेरि मेरो बच्चाहरू लग्छु, छोला उनीहरूलाई नै बोकाउन दिन्छु. मेरो कान्छे छोरीले त अहिले ऊ पिएचडी भइसके, अहिले पनि उही आयो भने ए मम्मी यो मलाई छोला बोकाउनलाई बोला हो, मेरो त यति काम छ, यति आउँछ मेरो भने जतिसुकै आओस्, मलाई दुई घन्टा त दिनै पर्छ भन्छु. अनि त्यही भएर चाहिँ नि हामीले चाहिँ नि कुनै कामलाई पनि हामी नसक्ने त सक्दैन, बलको काम त नेचुरल्ली. सक्ने काममा चाहिँ नि हामी सानो ठुलो कहिले मान्दैन. त्यही भएर चाहिँ नि मेरो घरमा त्यस्तो छैन, मेरो वरपर छैन, मलाई त्यस्तो कसैले गरे पनि ड्याम के.
कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएका सबैजनालाई के कुरा चाहिँ भनौँ भनौँ लागेको छ?
मलाई चाहिँ नि सबभन्दा भन्न मन लाग्ने जुन तपाईँले पनि निकाल्नु भयो, उमेर चाहिने केही होइन. जब आफ्नो मनले गर्न चाहन्छ, गर्न सक्ने कुरा गरिहाल्नुपर्छ. आजको दिन चाहिँ भोलि आउँदै आउँदैन, त्यसैले आज जे गर्न पर्ने हो, जे गर्न सक्ने हो, नसक्ने कुरामा छोडिदेऊ, सक्ने कुरा गरिहालौ. किनभने हामी जो पनि अब जन्मिएपछि मर्नु छ, जति दिन लेखेर ल्यायो त्यो दिन लेख्नु जाने रहेछ. मैले त भोगी पनि हालेँ है, जस्तै गरे पनि, जस्तै औषधि गरे पनि, जस्तै गरे पनि, त्यो भगवानले जन्मेको तिथिमा चाहिँ मरणको तिथि राख्दै राख्दो रहेछ. त्यही भएर चाहिँ नि जति दिन हाम्रो बाँकी छ, त्यसमा चाहिँ नि कामै गरेर खुसी नै भएर बाँचौ. मेरो उमेरको अथवा मेरो भन्दा बढी उमेरकोहरूलाई पनि म के भन्न चाहन्छु भने, हामीले यसको यस्तो, उसको यस्तो, मलाई यस्तो गर्यो भनेर चित्त नदुखाइकन, नराम्रो विचार नराखि, चित्त त के भनौ, अब नराम्रो नमानिकन, आफूले सक्दोमा मलाई भगवानको देनै यही हो, मैले यो गर्नै पर्छ भन्ने चाहिँ भावनाले हिँड्यो भने चाहिँ जति दिन हिँड्यो हिँडि नै रहन सक्छ जस्तो लाग्छ.
अहिले सुन्दै हुनुहुन्थ्यो बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 2 रहेको तपस्थली वृद्धाश्रमकी अध्यक्ष एवं 78 वर्षीय ज्येष्ठ नागरिक शारदा वन्तसँग सहकर्मी विमला राईले गर्नुभएको कुराकानी. श्रोता, ज्येष्ठ नागरिकहरूले स्वस्थ र सुरक्षित रहनका लागि खानपान र रहनसहनदेखि धेरै कुराहरूमा सतर्कता अपनाउनु पर्दछ. नियमित रूपमा खानुपर्ने औषधिहरू खाइ नै रहनुपर्छ. दिनदिनै जाडोको मौसम शुरू हुँदै गएकोले न्यानो लुगा लगाएर बस्नुपर्छ. दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ. धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ. बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ. यदि कार्यक्रमको बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com मा पठाउन सक्नुहुन्छ. तपाईले पठाउनु भएका सुझाव सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। दैनिक रूपमा आफूले खाने खानेकुरादेखि जिउने जीवनशैलीसम्म विशेष ध्यान पुर्याउँ, सधैँ स्वस्थ र सुरक्षित रहौं। घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि सहकर्मी विमला राई र म राजन कार्की विदा हुन्छौ। नमस्कार।